जब म मेरा साथीहरू जो कानुन विषय लिएर पढिरहेका मित्रहरू क्रिस्चियन मित्रहरूले भेट्दछु र कति राजनीति चासो राख्ने क्रिस्चियन मित्रहरूलाई पनि भेट्दछु र उहाँहरू हाम्रो नेपालको संविधानका केही अंशहरूसँग असन्तुष्ट जनाउनुहुन्छ। जब उहाँहरूले जुन धर्मनिरपेक्षताको जब नेपालको संविधानको ती बुँदाहरूमा आउनुहुन्छ उहाँहरूले केही असन्तुष्ट जनाउनुहुन्छ र उहाँहरू भन्ने गर्नुहुन्छ हामी अल्पसङ्ख्यक क्रिस्चियनहरूमा हाम्रो सरकारले घुमाउरो तरिकाले केही षड्यन्त्रहरू रचिरहेको छ भन्ने उहाँहरूले ती तर्कहरू गर्नुहुन्छ। र सायद तपाईँले नेपालको संविधान 2072 पढ्नुभएको छ भने ती अंशहरूमा आएपछि सायद तपाईँहरू कतिजनाले त्यो महसुस पनि गर्नुभएको होला र त्यहाँ केही बुँदाहरू त्यस्तै किसिमका लेखिएका छन्। तर यी कुराहरू जब पढ्नुहुन्छ जब तपाईँले यी कुराहरू सुन्नुहुन्छ तर तपाईँ छक्क नपर्नुहोस्। जब अरू मानिसहरूले हामी अल्पसङ्ख्यामा भएका क्रिस्चियनहरू या त तपाईँहरू मेरो विरुद्धमा केही षड्यन्त्रहरू रच्दाखेरि तपाईँ र म छक्क पर्नुपर्ने आवश्यकता म देख्दिनँ किनकि तपाईँ र मैले विश्वास गरेको हाम्रा प्रभु येशु ख्रिस्टमाथि पनि त्यहाँ मानिसहरूले षड्यन्त्र रचेका थिए या भनौँ त यहुदी अगुवाहरू जो लिडरहरू थिए धर्मगुरुहरू थिए उनीहरूले नै हाम्रा प्रभु येशु ख्रिस्टमाथि पनि षड्यन्त्र रचेका थिए। त्यसकारण हामी यी कुराहरूसँग छक्क पर्नु आवश्यक छैन प्रियहरू। र आज हामी उनै ख्रिस्टलाई कसरी धर्मगुरुहरूले षड्यन्त्र रचे के रचेका थिए भन्ने विषयमा हामी सुसमाचार योहन्नाबाट हामी फेरि वचनबाट हेर्नेछौँ। कृपया मसँगै सुसमाचार योहन्ना 11:45-57 पढ्याउनु हुनु म अनुरोध गर्दछु। सुसमाचार योहन्ना 11:45-57 हामी हेर्नेछौँ। आशा गर्छु तपाईँले यो खण्डलाई पाइसक्नु भएको छ। म हामी सबैजनाको सेवाको निम्ति यो खण्डलाई पाठ गर्नेछु। शीर्षकमा लेखिएको छ यीशुलाई मार्ने षड्यन्त्र। मरियम कहाँ आएका धेरै यहुदीहरूले यीशुले गर्नुभएको काम देखेर उहाँमाथि विश्वास गरे तर तिनीहरूमध्ये कोही चाहिँ फरिसीहरू कहाँ गए र यीशुले गर्नुभएका कामहरू बताइदिए। तब मुख्य पुजारी र फरिसीहरूले महासभाका सदस्यहरूलाई बोलाए र तिनलाई भने अब हामी के गरौँ किनभने यस मानिसले त धेरै चिन्हहरू गरिरहेछ यसलाई यसै छोडिदियौँ भने सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरूले आएर हाम्रो पवित्र स्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन्। तर तिनीहरूमध्ये एकजना कैयाफा जो त्यस वर्षका प्रधान पुजारी थिए उनले तिनीहरूलाई भने तिमीहरू केही पनि जान्दैनौ समस्त राष्ट्र नष्ट हुनुभन्दा बरु जनताको निम्ति एकजना मानिस मर्नु नै तिमीहरूको कल्याण छ भने तिमीहरू बुझ्दैनौ। यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् तर त्यस वर्षको प्रधान पुजारी भएका हुनाले राष्ट्रको निम्ति यसो मर्नुपर्छ भन्ने अगमबानी बोलेका हुन्। राष्ट्रको निम्ति मात्र तिनले यो भनेका थिएनन् तर छरप्रष्ट भएका परमेश्वरका सन्तानलाई एकसाथ जम्मा गर्नलाई यो भनिएको थियो। यसैले त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने महत्त्व गरे। यसै कारण यसो फेरि यहुदीहरूका बिचमा खुल्लमखुल्ला हिँडुल गर्नु भएन तर त्यहाँबाट उजाड स्थानको नजिकमा रहेको एफ्राइम भन्ने सहरमा जानुभयो र त्यहाँ चेलाहरूसँग बस्नुभयो। 55 यहुदीहरूको निस्तार चाड नजिकै थियो र गाउँ गाउँबाट धेरैजना आफूलाई शुद्ध पार्न भनी निस्तार चाडको आरम्भ हुन अघि यरुसलेममा गए। तब तिनीहरूले यीशुलाई खोजे अनि तिनीहरू मन्दिरमा खडा हुँदा आपसमा भन्न लागे तिमीहरूलाई कस्तो लाग्छ के उनी चाडमा आउलान्? मुख्य पुजारी र फरिसीहरूले चाहिँ यीशुलाई पक्रन उहाँ कहाँ हुनुहुन्छ भने कसैले थाहा पाए खबर गर्नु भन्ने आज्ञा दिएका थिए। हामी यो खण्डबाट एउटा विशेष मुख्य बुँदाको रूपमा हामी हेर्नेछौँ येशु ख्रिस्ट विरुद्ध यहुदी अगुवाहरूको षड्यन्त्र र मुख्य बुँदा र यस बुँदामुनि हामी रहेर विशेष दुईवटा बुँदाहरूलाई हामी हेर्नेछौँ। पहिलो बुँदा तिनीहरूले येशुलाई मार्ने महत्त्व गरे। 45 हामी 54 हामी हेर्नेछौँ तिनीहरूले येशुलाई मार्ने महत्त्व गरे। र अर्को निस्तार चाडको बेलामा यरुसलेममा येशुको खोजी गरे अर्थात् यहुदी एल्डरहरूले निस्तार चाडको बेलामा पनि यरुसलेममा येशुलाई खोजी गरे। 55 म यो खण्डहरूमा जानुभन्दा अगाडि म केही यो खण्डको पृष्ठभूमिलाई म बताउन चाहन्छु। किन यो घटना घटेको छ, उनीहरूले किन यो षड्यन्त्र रचिरहेका छन् भन्ने कुरा हामी 11 अध्यायको केही पृष्ठभूमिलाई हामीले जान्नु आवश्यक हुन्छ। जब हामी 11 अध्यायमा सुरुमा हेर्छौँ भने त्यहाँ लाजरस बिरामी भएका छन् र जो चाहिँ मार्था र मरियमका भाइ र जो बिरामी भएका छन्, बिरामी मात्रै छैनन्, उनी ख्रिस्टबाट प्रेम गरिएका व्यक्ति बिरामी, त्यस पछाडि उनी मृत्युमा पुगेका छन्। तर मृत्यु मात्रै भएको छैन, उनी 4 दिनसम्म चिहानमा राखिएको छ र 4 दिन पछाडि ख्रिस्ट यीशु त्यस ठाउँमा गएर त्यस लाजरसलाई फेरि उहाँले जीवित पार्नुहुन्छ, जुन यीशुले गर्नुभएको यो एउटा उहाँले गर्नुभएको महान कार्य, एउटा आश्चर्य कर्ममध्येको एउटा आश्चर्य काम पनि यो छ। र त्यहाँ यहुदीहरू हामी देख्दछौँ, जब लाजरसको मृत्यु भएको छ र त्यो समयमा धेरै यहुदीहरू मार्था र मरियमलाई सान्त्वना दिनको निम्ति उनीहरूको घरमा हामी गएको पाउँदछौँ। र जब फेरि मार्था र मरियम येशु ख्रीष्टलाई भेट्न जान्छ, त्यो समयमा पनि फेरि त्यो भिड, ती यहुदीहरू फेरि उनीहरूलाई आफ्नो भाइको चिहानमा गएर सायद उनीहरू रुन्छन् होला भन्ने उनीहरूको त्यो हिसाबले फेरि उनीहरूले उनीहरूको पछि लाग्दछन्। र जब ख्रीष्ट येशूले लाजरसलाई चिहानबाट जीवित पार्नुभएको घटना उनीहरूले त्यो देखेका छन्, त्यसको प्रभाव, ख्रीष्टले गर्नुभएको त्यो आश्चर्य कामको प्रभाव हामी यहाँ देख्दछौँ र त्यस प्रभावको कारण उनीहरूले कस्तो षड्यन्त्र रचेका छन् भन्ने कुरा हामी यो खण्डमा देख्दछौँ। जब तपाईँ र मैले 45 पदलाई हामी हेर्छौँ, यहाँ हामी स्पष्ट पाउँछौँ पहिलो प्रभाव के छ मानिसहरू यहुदीहरूमा, र दोस्रो प्रभाव यहाँ देख्छौँ कि त्यहाँ यहुदी अगुवाहरूमा। पहिलो हामी देख्छौँ पद 45 मरियम कहाँ आएका धेरै यहुदीहरूले येशूले गर्नुभएको ती कामहरू देखेर ख्रीष्ट येशूमाथि उहाँमाथि विश्वास गरेका छन्। जतिजना त्यहाँ गए उनीहरूले मात्रै सबैले विश्वास गरे भन्ने यहाँ छैन, किनभने हामी स्पष्ट देख्छौँ पद 46 तर तिनीहरूमध्ये कोही कोही चाहिँ फरिसीहरू कहाँ गए, सबैले ख्रीष्ट येशूमाथि विश्वास गरेनन्, तर कोही कोहीले फरिसीहरू ती अगुवाहरू कहाँ गएर ख्रीष्टले गर्नुभएका आश्चर्य कामहरू कि उनीहरूले देखेका थिए र ती ख्रीष्टले गर्नुभएका ती सबै कामहरूको बारेमा उनीहरूले फरिसीहरूलाई बताइदिएको छ। र त्यहाँ के भएको छ हामी देख्न सक्छौँ कि ती एल्डरहरू, ती त्यहाँका अगुवाहरू, फरिसी र मुख्य पूजाहरू बिच एउटा हलचल नै मचिएको हामी पाउँछौँ। त्यसै कारण उनीहरूले यहाँ एउटा पद 47 हेर्नुहोस् न, तब मुख्य पुजारी र फरिसीहरूले महासभाका सदस्यहरूलाई बोलाए र तिनीहरूले भने, अब हामी के गरौँ किनभने यस मानिसले त धेरै चिन्हहरू गरिरहेछ। हामी सुरुमा देख्दैछौँ कि पद 46 कोही यहुदीहरू फरिसीहरू कहाँ मात्रै गएका छन्, फरिसीहरूलाई मात्रै सुनाएका छन्, तर यहाँ दुई समूह मुख्य पुजारीहरू र फरिसीहरू फेरि एक आपसमा यहाँ मिलोमत्तो गरेको छन्। त्यति मात्रै होइन, उनीहरूले महासभाका सदस्यहरूलाई पनि बोलाएर उनीहरूले केही विषयमा छलफल गरिरहेका छन्। त्यो विषय चाहिँ के छ भन्दाखेरि ख्रीष्ट येशूले गर्नुभएको आश्चर्य काम, त्यसकारण अरू यहुदीहरू ख्रीष्टमाथि विश्वास गरेका छन्, अब हामी के गरौँ, यो विषयमा उनीहरूले छलफल गरिरहेका छन्। र तपाईँ र हामीलाई यो थाहा छ कि यहुदीहरू, जुन यी मुख्य पुजारीहरू र हामी फरिसीहरूलाई जब हेर्छौँ भने यिनीहरूको सिद्धान्त, यिनीहरूको विश्वास फरक फरक छ, तर जब हामी हेर्छौँ यिनीहरू प्राय एक ठाउँ एकसाथ भेला हुँदैन, किनभने फरिसीहरूले पुनरुत्थानमा विश्वास गर्थे, तर यी मुख्य पुजारीहरू प्राय सडुसीहरू थिए, सदुकीहरू थिए। जब हामी प्रेरितको पुस्तकमा हामी हेर्छौँ भने हामी त्यहाँ पाउँदछौँ, प्रेरित 5:17 हेर्छौँ भने प्राय मुख्य पुजारीहरू सदुकी पन्थका थिए अथवा ती कुलका थिए, त्यसकारण उनीहरूको मत फरक छ, उनीहरूले पुरानो नियमलाई फारिसीहरूले पुरानो नियमलाई उनीहरूले स्पष्टसँग मान्दथे. उनीहरू व्यवस्थाका शिक्षकहरू थिए, त्यहाँ अरू मानिसहरू अगुवाई गर्ने मानिसहरू थिए भने पुजारीहरू उनीहरूभन्दा केही फरक थिए. उनीहरूले विशेष पञ्चग्रन्थ मूसाको व्यवस्थालाई मात्रै उनीहरूले अन्तिम अख्तियारको रूपमा मान्दथे. र सदुकीहरूले मानिसको या त कुनै पनि शरीरको पुनरुत्थानमा उनीहरूले विश्वास गर्दैनथे. उनीहरूले न त स्वर्गदूत को अस्तित्वमा नै विश्वास गर्दथे. उनीहरूको मतभेद थियो, उनीहरू बिच डिफरेन्सेस थियो. तर पनि उनीहरूले के गर्छन्? ख्रिस्ट यीशुको निम्ति एउटै निर्णयमा आउँछन्, एक ठाउँ भेला हुन्छन्. उनीहरूले अब के गर्ने भनेर मतो गर्छन्. र जब हामी पद 48 हेर्छौँ, उनीहरूले किन यो मतो गरिरहेका छन्, किन उनीहरू यहाँ छलफल गरिरहेका छन्, विशेष हामी यसको उत्तर पाउँछौँ. उनीहरूको अभिप्राय के छ भन्ने कुरा हामी यहाँ पाउँदछौँ. किनभने उनीहरू ती महासभाहरूसँग भेला भएर उनीहरूले के मतो गर्दैछन्, उनीहरूको अभिप्राय के छ भन्दाखेरि यहाँ हामी पाउँछौँ कि रोमीहरू आएर हाम्रो पवित्र स्थान र हाम्रा जाति दुवैलाई नष्ट गर्नेछन्. उनीहरू वास्तवमा चाहिँ उनीहरूले जुन यहुदीहरूले विश्वास गरेको छन्, उनीहरूले फेरि ख्रिस्ट यीशुलाई विश्वास गरेर उनीहरूले सायद ख्रिस्ट यीशुलाई नै राजा तुल्याउनेछन्, त्यसै कारण उनीहरू डराएका छन्. उनीहरूको पद, उनीहरूको मर्यादामा आँच आउँछ भन्ने हिसाबको उनीहरूको त्यो अभिप्राय छ. त्यस कारण उनीहरू के भएको छ, एकतामा गाँसिएका छन्. ख्रिस्ट यीशुको निम्ति उनीहरूले उहाँलाई मार्ने षड्यन्त्र यहाँ रचिरहेका छन्. कि अहिलेको हाम्रो परिस्थितिमा हेर्ने हो भने ठ्याक्कै हाम्रो नेपालमा पनि चुनाव आइरहेको छ. विभिन्न पार्टीहरू छन्, पार्टीहरूको आफ्नो सिद्धान्त छ, आफ्नो सिद्धान्त छ, आफ्नो घोषणा पत्रहरू छन्, तर पनि के छ, आफ्नो फेरि आफ्नो फाइदाको निम्ति उनीहरूले के गरिरहेका छन्, पार्टी एकता गरिरहेका छन्. ठ्याक्कै हामी त्यही देख्न सक्छौँ. यहाँ विभिन्न उनीहरूको परिस्थिति छ, आफ्नो विश्वास छ, तर पनि उनीहरू यहाँ एउटै एकता गरिरहेका छन्, ख्रिस्टको निम्ति, ख्रिस्टको विरुद्धमा षड्यन्त्र गर्नको निम्ति उनीहरूले एकता गरिरहेका छन्. र उनीहरूको अभिप्राय आफ्नो पदको निम्ति, आफ्नो मर्यादाको निम्ति उनीहरूले गरिरहेका छन्. र विशेष किन उहाँहरूले यहाँ महासभालाई नै, महासभाका सदस्यहरूलाई बोलाएका छन् त, हामी किन यहाँ मुख्य पुजारीहरू र फारिसीहरूले मात्रै निर्णय गरेनन्. त्यो समयमा यी महासभा नै एउटा इजरायललाई अगुवाई गर्ने एउटा संस्था थियो, जुन कुराले चाहिँ हरेक धार्मिक रूपमा या त सामाजिक रूपमा यहाँबाट परिचालित हुन्थ्यो, हरेक कुराको कार्यान्वयन गर्दथे. त्यसै कारण उनीहरूले यहाँ बोलाइरहेका छन्. र त्यो समयमा रोमीहरूको अधीनतामा थिए, तर पनि उनीहरूसँग केही अंश उनीहरूलाई अधिकार दिएका थिए, र त्यो अधिकार पनि हामीबाट खोसिन्छ भन्ने हिसाबले के गरेको छ, उनीहरूको यहाँ तर्क बढाइरहेको छ. हाम्रो पवित्र स्थान अर्थात् मन्दिर, हाम्रो मन्दिर हामीले पाएको, पुजारीहरूले पाएको ती ठाउँ र ती सबै खोसिने छन्. हाम्रो जाति यहुदीहरूलाई पनि के गर्छन्, अब रोमीहरूले मार्नेछन्. उनीहरूको अभिप्राय यो छ, किन उनीहरूले यो कुरा गरिरहेका छन्, किनकि उनीहरूको अभिप्राय सायद उनीहरूले जब सबैले विश्वास गर्छन् भने ख्रिस्टलाई फेरि उनीहरूले राजा नियुक्त गर्छन्. त्यो गर्नु भनेको रोमी शासकहरूको विरुद्धमा जानु हो भन्ने उनीहरूको विश्वास थियो. उनीहरूले ख्रिस्ट यीशु नै आउनुहुने मसीह हुनुहुन्छ भन्ने उनीहरूको सोचमा थिएन, उनीहरूले त्यो जानेका थिएनन्. उनीहरूले व्यवस्थाका उनीहरू विज्ञ थिए, तर जुन आउनुहुने मसीह, प्रतिज्ञा गरेको मसीह उहाँ नै हुनुहुन्छ, उहाँ नै परमेश्वरबाट आउनुहुने राजा हुनुहुन्छ, अन्त्य अभिषिक्त व्यक्ति हुनुहुन्छ भन्ने उनीहरूको बुझाइमा थिएन. उनीहरूले एउटा भौतिक रूपमा मात्रै, आफ्नो सांसारिक दृष्टिकोणबाट मात्रै उनीहरूले हेरेको हामी यहाँ पाउँछौँ. र उनीहरूको मत फरक छ. तर त्यही समयमा पद 49 हामीले दिन्छ, तर तिनीहरूमध्ये एकजना कैयफा जो त्यस वर्षका प्रधान पुजारी थिए, उनले तिनीहरूलाई भने, तिमीहरू केही पनि जान्दैनौ, जब ये मुख्य पुजारी र फरिसीहरूले आपसमा मिलेर उनीहरूले के गर्ने भन्ने उनीहरूको बहस गरिरहेका थिए, उनीहरूको बहसप्रति यहाँ कैयफा एक प्रधान पुजारी हाई प्रिस्टले तिमीहरू त केही पनि जान्दैन, तिमीहरूले जे गर्दैछौ त्यो तिमीहरूले जानेर गरेका छैनौ भन्दैछ। तर उहाँले पचासमा के भन्नुहुन्छ, समस्त राष्ट्र नष्ट हुनुभन्दा बरु जनताको निम्ति एकजना मानिस मर्नुमा नै तिमीहरूको कल्याण छ भने तिमीहरू बुझ्दैनौ। उहाँको अर्थात् सबै यहुदीहरू, त्यस राष्ट्रका सबै यहुदीहरू मर्नुभन्दा एकजना ख्रिस्ट येशु मरिनुमा नै हामी सबै हाम्रो देशवासीको निम्ति कल्याण हुनेछ। उसको उद्देश्य पनि कि छ ख्रिस्टलाई नै मार्नु छ, उसको उद्देश्य ख्रिस्टलाई बचाउनु होइन, उसको उद्देश्य पनि के छ ख्रिस्टलाई मार्नुपर्छ ताकि हाम्रा सबै जनताहरू बाँच्नेछन् र आफ्नो पद बाँच्नेछ, आफ्नो पद जोगिनेछ। किनभने त्यो वर्ष किन भन्दाखेरि उहाँले किन भन्नुभयो, उहाँ त्यो वर्षको प्रधान पुजारी हुनुहुन्थ्यो। जब तपाईँ र म व्यवस्थाको पुस्तकमा हामी जान्छौँ भने हामी त्यहाँबाट पाउँछौँ पुजारीहरूका हामीले पृष्ठभूमि हामी पाउँदछौँ। किन त्यो वर्षको मात्रै उनी पुजारी थिए, जब हामी प्रस्थानमा हेर्छौँ भने परमेश्वरले जब पहिले पुजारीहरू नियुक्त गर्नुहुन्थ्यो उहाँले अरू पुजारीहरूलाई केही उनको उमेर पुगे पछाडि अर्थात् उहाँ मर्नुभन्दा अगाडि मात्रै अर्को पुजारीहरूलाई नियुक्त गर्नुहुन्थ्यो, तर केही समय पछाडि ती पुजारीहरूको भ्रष्टताको कारण अनज्ञकारिताको कारण परमेश्वरले एकजना पुजारीहरूलाई के गर्नुभयो एक वर्षको निम्ति मात्रै प्रधान पुजारीको रूपमा उहाँले नियुक्त गर्नुहुन्थ्यो। त्यसै कारण यो कैयफा त्यही वर्षको प्रधान पुजारी हुनुहुन्थ्यो र यही प्रधान पुजारीको समयमा ख्रिस्ट येशूले के गर्नुभयो आफ्नो प्राण क्रूसमा त्याग्नु भएको थियो उनकै समयमा। र उनको उद्देश्य आफ्नै मानिसहरूप्रति आफ्नो पदप्रति छ, तर उनले फेरि आफ्नो तवरबाट अर्को कुरा पनि भनेका छन् पद 51मा, यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् तर त्यस वर्षका प्रधान पुजारी भएका हुनाले राष्ट्रको निम्ति येशु मर्नुपर्छ भन्ने अगमबानी बोलेका हुन्। अर्थात् उनले आफ्नो तर्फबाट भने तर परमेश्वरले उहाँले बोलेको कुरालाई फेरि ख्रिस्ट त्यही वर्ष क्रुसमा मर्नुपर्ने भएको हुँदाखेरि यसलाई एउटा अगमबानी भनिएको छ, त्यहाँ अरू कुनै पनि रिजन छैन। त्यसै कारण तल अर्को पदले भन्छ म राष्ट्रको निम्ति मात्र तिमीले यो भनेका थिएनन् तर छरपष्ट भएका परमेश्वरका सन्तानलाई एकसाथ जम्मा गर्नलाई यो भनिएको थियो, त्यसैले त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे। यहाँ हामी स्पष्ट पाउँदछौँ कि ख्रिस्ट येशू मारिनुपर्छ भनेर प्रधान पुजारीले भन्दै गर्दा उनले कि यो एक अगमबानी पनि बोलेका थिए, यो उनले जानेर होइन तर त्यही कुरालाई परमेश्वरले अगमबानीको रूपमा ल्याउनुभयो कि ख्रिस्ट आफ्ना छरपष्ट भएका भेडाहरूलाई बगालमा ल्याउनको निम्ति उहाँ मारिनुपर्छ, उहाँ मर्नुपर्छ। यसको अर्थात् कि ख्रिस्टमा यहुदी मात्रै नभएर अरू जातिहरूलाई पनि, अरू जातिहरूको निम्ति पनि ख्रिस्ट मर्नुपर्ने थियो। यो एक राष्ट्रको मानिसहरूको निम्ति मात्र होइन, यहुदीहरूको लागि मात्र होइन, उहाँ अरू जातिहरूको निम्ति पनि उहाँ मर्नुपर्ने थियो। त्यसै कारण उहाँको मृत्युले तपाईँ र मलाई फेरि परमेश्वरको बगालमा ल्याएको छ। जब हामी यही योहन्ना 10:16 हामी हेर्छौँ भने ख्रिस्ट येशूले भन्छ त्यहाँ अरू भेडाहरू छन् जसलाई मैले मेरो बगालमा ल्याउनु पर्नेछ। त्यही कुरा, त्यही बगाललाई ल्याउनको निम्ति यो अगमबानी बोलिएको छ, किनकि तपाईँ म जब उत्पत्तिमा हामी हेर्छौँ भने जब पतन भयो त्यस पछाडिबाट नै परमेश्वरसँगको हाम्रो सङ्गति के भयो विफल भएको छ, हामी परमेश्वरको विरुद्धमा गएका छौँ, जसले हामीलाई सृष्टि गर्नुभयो उहाँकै विरुद्धमा हामीले पाप गरेका छौँ। त्यहीँबाट हामी देख्छौँ कि हामी परमेश्वरसँग मिलापमा थिएनौँ, त्यसै कारण हामी अरूहरू भएका थियौँ। परमेश्वरले तपाईँ र मलाई अनन्त विगतमा नै सुन्नु भए तापनि हामीले उहाँको विरुद्धमा पाप गरेको कारण उहाँको हामी बगालमा थिएनौँ, हामी अरू बगालमा गएका थियौँ, पापको दासमा थियौँ। त्यसै कारण परमेश्वरले आफ्नो पुत्र दिएर ख्रिस्ट येशु आफै बलि भएर हामीलाई त्यो बगालबाट, आफ्नो बगालमा जुन अन्धकारको राज्यबाट ज्योतिको राज्यमा ख्रिस्टले ल्याउनु भएको छ, त्यसको निम्ति ख्रिस्ट मर्नु थियो। त्यसै कारण र त्यही वर्ष ख्रिस्ट मर्नुभयो। त्यसै कारण यो अगमबानी भनेको छ, कायफाले जुन ख्रिस्ट मर्नुपर्नेछ भनेका थिए त्यही वर्ष उनी मर्नुभयो ख्रिस्ट। त्यसै कारण यो अगमबानी के भयो, पुरा भएको छ। र जुन कुरा हामी पछाडिको खण्डहरूमा हेर्छौँ भने हामी पाउँदछौँ, र तपाईँ र म ख्रिस्टका बगालमा अथवा परमेश्वरको बगालमा हाम्रो बल शक्ति र समाजले आएका होइनौँ प्रियहरू। हामीहरूलाई त ख्रिस्टको रगतद्वारा, ख्रिस्ट मरेर तपाईँ र मलाई आफ्नो बगालमा ल्याउनु भएको छ। तपाईँ र मैले क्षमा हाम्रो असलपनले पाएको होइनौँ, उहाँले तपाईँ र मलाई क्षमा, हाम्रो पापको क्षमा, उहाँले क्षमा होस् भनेर मात्रै उहाँले यो हामीलाई क्षमा दिनुभएको होइन, आफ्नो बगालमा ल्याउनु भएको होइन। तपाईँ र मेरो पापको क्षमा यसरी गर्नुभयो कि उहाँले आफ्नै पुत्र दिएर तपाईँ र मलाई क्षमा गर्नुभएको छ, आफ्नो न्याय उहाँले अभ्यास गर्नुभएको छ। जब तपाईँ एउटा पसलमा जानुहुन्छ र तपाईँले केही सामान, नयाँ सामानलाई तपाईँले त्यसलाई फुटाउनु भयो, अन्जानमा फुटाउनु भयो भने तपाईँले, तपाईँको ती पसलेले तपाईँलाई ठिकै छ म तपाईँलाई क्षमा दिन्छु भन्छ भने उसले पक्कै पनि अरू कुनै सामानबाट केही फाइदा लिएर त्यो किनेको सामानको के गर्छ, पूर्ति गर्छ, कहीँबाट के गर्छ, पूर्ति हुन्छ। त्यस कारण तपाईँले क्षमा भयो, यद्यपि तपाईँले तिर्नु भएन भने पनि कतैबाट के हुन्छ, उसले पूर्ति गरेको हुन्छ, जुन क्षति भएको छ त्यसको पूर्ति गर्छ। त्यस्तै तपाईँ र मेरो क्षमामा तपाईँ र मैले पाउनुपर्ने दण्ड, वास्तवमा तपाईँ र मैले तिर्नुपर्ने जुन दण्ड थियो, भोग्नुपर्ने दण्ड थियो, जुन मूल चुकाउनु पर्ने मूल्य थियो, हामीले त्यो चुकाएनौँ, तर परमेश्वरले आफ्नै तर्फबाट ख्रिस्ट पठाएर तपाईँ र मलाई क्षमा दिनुभएको छ। र तपाईँ र मैले पाएको यो क्षमा कुनै मूल्यहीन छैन प्रियहरू, ख्रिस्ट येशूले आफ्नो प्राण दिनुभएको छ। तपाईँ र मलाई उहाँको बगालमा ल्याउनु भएको चाहिँ कुनै यो मूल्यहीनमा छैन, यो ख्रिस्टको रगतद्वारा तपाईँ र मलाई परमेश्वरको बगालमा ल्याइएको छ। त्यसै कारण ख्रिस्टले पूर्ण रूपमा परमेश्वरको क्रोधलाई साम्य पार्नुभएको छ, येशूले पूर्ण रूपमा तिर्नु भएको छ। त्यसै कारण तपाईँ र म यहाँ छौँ, हामी परमेश्वरमा छौँ, ख्रिस्टमा छौँ, हामी परमेश्वरसँग मिलाप भएका छौँ केवल ख्रिस्ट येशूको कारणले। हाम्रो पाप क्षमा केवल ख्रिस्ट येशूको बलिदानको कारणले मात्र भएको छ। प्रियहरू, के यो कुराले तपाईँ र मलाई अझै उत्साहित गराउँदैन र अरूहरूलाई यही सुसमाचार बताउनको निम्ति, यही सुसमाचार अरूहरूलाई दिनको निम्ति कि उनीहरूले आज तपाईँ र मेरो हामी मण्डलीमा छौँ, हाम्रो एकता केमा छ, हामी विभिन्न पृष्ठभूमिबाट छौँ, हामी विभिन्न जात विभिन्न ठाउँबाट छौँ, तर आज हाम्रो एकता केमा भएको छ, तपाईँ र म यहाँ किन छौँ, के तपाईँ र म यही सुसमाचारले बाँधिएर हामी यहाँ छौँ, के यही ख्रिस्टको कारण तपाईँ र म यहाँ छौँ। यदि तपाईँ र ममा पनि यो एउटै ख्रिस्टको उद्धार, ख्रिस्टको सुसमाचारभन्दा अरू उद्देश्यले छौँ भने पक्कै पनि हामी सच्चिनुपर्छ। यदि तपाईँ र म पनि यही मुख्य पुजारीहरू अरू फरिसीहरू जस्तै अरू उद्देश्यले हामी एक भएका छौँ भने कृपया तपाईँ र म गलत तरिकाले यस चर्चमा भेला भइरहेका छौँ। यदि तपाईँ र ममा सुसमाचारले नै हामीलाई यहाँ तानेको छैन, सुसमाचारको निम्ति हामी यहाँ भेला भएका छैनौँ भने, यदि हामीसँग फरक मत छ भने, फरक कुराको निम्ति हामी यहाँ आइरहेका छौँ, हामी जोइन भइरहेका छौँ भने यो गलत छ। तपाईँ र मेरो अभिप्राय सुसमाचार, ख्रिस्टले उद्धार गर्नुभएको सुसमाचारको कारणले हामी यहाँ एक हुनुपर्छ। प्रिय मित्रहरू, उनीहरूले यी मुख्य पुजारीहरू अनि फरिसीहरूले ख्रिस यसुलाई मार्ने महत्त्व मात्रै गरेनन्, उनीहरूले ती षड्यन्त्र मात्रै पनि गरेनन्, त्यो निर्णयमा मात्रै पनि उनीहरू पुगेनन्। तर उनीहरू त जब निस्तार चाडको समय आएको थियो त्यो समयमा पनि उनीहरूले ख्रिस यसुको खोजी गरेका छन्। आजको वचनको दोस्रो बुँदा हामी हेर्नेछौँ 55। हामी विशेष 54 पनि एकपटक विशेष हेरौँ। यहाँ जब ख्रिस यसुलाई उनीहरूले मार्ने महत्त्व गरे अथवा उनीहरूले त्यो निर्णय गरे, त्यो कुरा ख्रिस यसुलाई कसैले पनि जानकारी यहाँ दिएका छैनन्, किनभने उहाँ 100% मानिस, 100% अर्थात् 100% उहाँ परमेश्वर हुनुहुन्छ। उहाँले उनीहरूको अभिप्राय के छ, उनीहरूको उद्देश्य जान्नुभएको छ, उनीहरूले के निर्णय गरेका छन् भन्ने कुरा उहाँले जान्नुभएको छ। त्यसकारण ख्रिस यसु त्यहाँबाट बाहिरिनु भएको छ र उहाँ उजाड स्थानको नजिकमा रहेको एफ्राइम भन्ने सहरमा जानुभएर जहाँ आफ्नो चेलाहरूसँग उहाँ बसोबास गर्नुभएको छ। र त्यो समयमा हामी 55 हामी हेर्छौँ भने स्पष्ट पाउँछौँ यहुदीहरूको निस्तार चाड नजिकै थियो। अर्थात् तपाईँ र मैले अघि भर्खरै पनि पढेको खण्डबाट हामी पाउँदछौँ कि निस्तार चाडको स्थापना कसरी भएको छ भन्ने कुरा। जब हामी युहन्ना सुसमाचार युहन्नामा हेर्छौँ भने यो निस्तारको चाड नै यो तेस्रो पटक दोहोरिएको छ र यो अन्तिम पटक पनि निस्तारको चाड हामी पाउँदछौँ, किनभने यही चाडसँगै ख्रिस यसु क्रुसमा टाँगिनु भएको छ। हामी जब पहिलो निस्तारको चाडमा हेर्छौँ र दोस्रो पनि हेर्छौँ भने त्यहाँ ख्रिसको उपस्थिति हामी पाउँछौँ, तर जब हामी यो तेस्रोमा आउँछौँ यहाँ हामी पाउँदैनौँ, किनभने यही निस्तारको चाडको समयमा ख्रिस क्रुसमा बलि हुनुभएको र विशेष निस्तारको चाड के परमेश्वरले नै यो स्थापना गर्नुभएको थियो र यहुदीहरूले यो इजरायलीहरूलाई जब मिश्र देशको दासत्वबाट निकाल्दाखेरि परमेश्वरले दिनुभएको यो चाड हो। उनीहरूले कसरी परमेश्वरले उनीहरूलाई मिश्रको दासत्वबाट निकाल्नुभयो भनेर सम्झिनको निम्ति उनीहरूले हरेक वर्ष यो चाड मनाउनु पर्ने थियो, किनभने उनीहरू इजरायलीहरू मिश्र देशको देशमा उनीहरू 400 दासत्व रूपमा बसिरहेका थिए। त्यसकारण परमेश्वरले फारोलाई धेरैवटा विपत्तिहरू पठाउनु भयो कि आफ्नो मानिसहरू त्यहाँबाट जानको निम्ति, तर उनले पठाउन मानेनन्। तर के भयो, परमेश्वरले अन्तिम विपत्तिमा त्यस ठाउँको जेठा छोरालाई परमेश्वरले त्यहाँ अन्तिम प्रहार गर्ने उहाँले निर्णय गर्नुभयो र आफ्ना मानिसहरूलाई के भन्नुभयो, तिमीहरूले एउटा थुमा ल्याउनु र त्यसलाई बलि दिएर तिमीहरूको भोकाको चौकोसमा त्यस थुमाको रगत चढाउनु र ज जसको घरमा त्यो थुमा बलि हुन्छ र त्यहाँ ढोकाको चौकोसमा त्यो रगत लगाइन्छ उनीहरू कहाँ चाहिँ परमेश्वरको क्रोध, परमेश्वरको न्याय, त्यो दण्ड त्यहाँ पर्ने छैन र उनीहरूको घरमा घरको जेठा छोरा मर्नेवाला छैन, त्यो विपत्तिले त्यस घरमा छुने छैन भनेर परमेश्वरले दिनुभएको थियो। त्यस पछाडि मात्रै के भयो, परमेश्वरको यो विपत्तिपछि मात्रै फारोले इजरायलीहरूलाई त्यहाँबाट निस्किन दिएका थिए। हो यही परमेश्वरले ती मिस्रीहरूलाई कुन दासत्वबाट कसरी निकाल्नुभयो भन्ने स्मरणको निम्ति यो चाड उनीहरूले हरेक वर्ष मनाउनु पर्थ्यो। त्यही सम्झनामा उनीहरूले यो मनाउन गइरहेका थिए, त्यही समयको नजिकमा थियो। तर त्यति बेला त्यहाँ धेरै मानिसहरू विभिन्न ठाउँबाट उनीहरू एरुसलेममा आउँदथे र त्यो समयमा उनीहरू यहाँ हामी पाउँदछौँ कि किन आए भन्दाखेरि उनीहरू आफूले शुद्ध पार्नको निम्ति निस्तार चाडको आरम्भ हुनु अघि एरुसलेममा गएका थिए। ती मानिसहरू आफैले त्यस ठाउँमा गएर शुद्ध पार्नको निम्ति, त्यहाँ बलिदान चढाउनको निम्ति भन्दा अगाडि उनीहरू आफै शुद्ध भएर उनीहरू तयारी हुनको निम्ति त्यहाँ केही समय अगाडि नै गएका थिए त्यहाँ मानिसहरू, किनभने निस्तारको चाडको बेलामा त्यहाँ धेरै मानिसहरू आउने गर्दथे। तर पनि ती चाडको बेलामा ख्रिस्ट आउनु भएन. त्यो समयमा पनि के गर्नुभयो, ती मुख्य पुजारीहरू फारिसीहरूले ख्रिस्ट आउनुहुन्छ कि आउनुभयो भने त्यहाँ उपस्थित मानिसहरूले के गरेका थिए, सुराखी लगाएका थिए. तिमीहरूले यो बताउनु भनेर उनीहरूले आज्ञा गरेका थिए. ख्रिस्ट त्यस सभामा आउनुभयो भने हामीलाई तिमीहरूले यो बताउनुपर्छ भनेर आज्ञा गरेका थिए. तर उनीहरूले प्रतिबद्धता भने जनाएका छैनन्. हामी बताउँछौँ बताउँदैनौँ भनेर उनीहरूले त्यो प्रतिबद्धता यहाँ जनाएका छैनन्. तर उनीहरू एक आपसमा भनिरहेका छन् के ख्रिस्ट यीशु आउनु होला त. तर यहाँ हामी पाउँछौँ पद 57 हामी हेर्छौँ भने उहाँ उपस्थित हुनु भएको छैन. प्रेमित्रहरू, तपाईँ र म पनि आज तपाईँ र मैले यो निस्तारको चाड हामीले मनाउनु आवश्यक छैन. किन? किनकि निस्तारको थुमा नै ख्रिस्ट हुनुहुन्छ. किनकि ख्रिस्टले हामीहरू इजरायलीहरू झैँ मिश्र देशको दासत्वमा थिएनौँ, हामीहरू पापको दासत्वमा थियौँ. ती इजरायलीहरूले झैँ ती थुमा साँडीहरूको रगत हामीले बगाउनु पर्दैन. तपाईँ र मैले केवल ख्रिस्ट येशूमा विश्वास गर्नुपर्ने हुन्छ. किनकि ख्रिस्टले हाम्रो निम्ति त्यही निस्तारको थुम्मा उहाँ हाम्रो निम्ति हुनुभएको छ. उहाँ आजभन्दा 2000 वर्ष अगाडि नै तपाईँ र मेरो निम्ति उहाँ बलि भइसक्नु भएको छ. उहाँले त्यो रगत बगाइसक्नु भएको छ. र जुन कुराले परमेश्वरको क्रोधलाई साम्य पारेको छ भन्ने कुरा हामी उहाँको पुनरुत्थानद्वारा हामी यो देख्दछौँ. र हाम्रो पापको क्षमा ख्रिस्टको मृत्यु अनि पुनरुत्थानले हामीलाई यो स्पष्ट पार्दछ. प्रिय मित्रहरू, आज तपाईँ र मलाई पनि जब हामी सुसमाचार कसैलाई प्रचार गर्छौँ भने हामीमाथि विभिन्न आरोप प्रत्यारोपहरू हुँदछ. तपाईँ र म ख्रिस्टमा विश्वास गरेको कारण कतिपल्ट आफ्नै परिवार आफन्तहरूबाट हामी उपेक्षित हुनु परेको छ. तपाईँ पनि त्यही परिस्थितिबाट भएर गइराख्नु भएको छ भने कृपया स्मरण गर्नुहोस् कि ख्रिस्ट आफै पनि मानिसहरूबाट उपेक्षित हुनुभएको थियो. उहाँलाई त मार्ने मतो गरेका थिए भने उनीहरूले तपाईँ र मलाई छोड्नेवाला छैनन्. त्यसै कारण उनै ख्रिस्ट येशूले भन्नुहुन्छ तिमीहरूलाई संसारमा दुःख कष्ट हुन्छ तर धैर्य गर, संसारलाई मैले जितेको छु. र यो कुरा तपाईँ र मेरो निम्ति यो क्षणिक मात्रै हो. कुरोहरू तपाईँ र मलाई सायद यी संसारका मानिसहरू, हाम्रो आफन्तहरू जो ख्रिस्टमा हुनुहुन्न, सायद उहाँहरूले तपाईँ र मलाई अँगाल्नु होला. त्यो अँगालो क्षणिक मात्रै हुनेछ कुरोहरू. तर यदि तपाईँलाई आफ्नो परिवारबाट, आफन्तबाट या त तपाईँको समाजबाट उपेक्षित गरिएको छ, तपाईँले त्यो महसुस गर्नुभएको छ भने कृपया म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ र मलाई उनीहरूले उपेक्षित गरे तापनि, उनीहरूले तपाईँ र मलाई घृणा गरे तापनि, ख्रिस्ट येशूद्वारा हामीलाई हाम्रा सृष्टिकर्ताले अँगाल्नु भएको छ. र त्यो अँगालो चाहिँ सबैभन्दा सुरक्षित ठाउँ हो. तपाईँ र मेरो निम्ति यो क्षणिक घृणा होला अरूहरूबाट. तपाईँ र मलाई यदि तपाईँ र मेरो आफन्तले क्षणिक प्रेम गर्नुभएको छ भने त्यो केवल तपाईँ र म हाम्रो पार्थिव शरीर रहन्जेल मात्रै हुनेछ. या त कतिपटक तपाईँ र मैले हामी यो स्पष्ट देख्न सक्छौँ कि तपाईँ र मसँग यदि शिक्षा छ, तपाईँ र मसँग धन सम्पत्ति छ भने के गर्छ संसारको मान्छेले तपाईँ र मलाई प्रेम गर्छ. तर जब तपाईँ र मसँग केही हुँदैन भने संसारको मान्छेले आफ्नो छरछिमेक साथीहरूले पनि घृणा गर्छ. तर तपाईँ र म ख्रिस्टमा छौँ भने हामीलाई ख्रिस्टले सधैँ अँगाल्नु भएको छ, आफ्नो सृष्टिकर्ताले हामीलाई अँगाल्नु भएको छ. त्यो क्षणिक घृणा तपाईँ र मेरो अनन्तमा, अनन्तसम्म त्यो आनन्दमा परिणत भएको छ. हामी अनन्तसम्म त्यहाँ सुरक्षित छौँ. यदि तपाईँले ख्रिस्टको कारण आफ्नो परिवारबाट, आफ्नो आफन्तहरूबाट, समाजबाट असुरक्षित महसुस गर्नुभएको छ भने वा त्यो परिवेशबाट तपाईँ गइराख्नु भएको छ भने यो याद गर्नुहोस् कि ख्रिस्ट पनि उपेक्षित हुनुभएको थियो. उहाँमाथि पनि धेरै षड्यन्त्रहरू रचिएका थिए. तर तपाईँ र म परमेश्वरको अँगालोमा ख्रिस्टद्वारा बाँधिएका छौँ. तपाईँ र मलाई उहाँले अँगाल्नु भएको छ. उहाँले आफ्नो रगत बगाएर हामीले दिनुपर्ने सबै दण्डहरू उहाँले तिर्नु भएको छ र त्यसले नै हामीलाई सधैँ फेरि हामीलाई अँगाल्नेछ त्यही सुसमाचारले नै तपाईँ र मलाई फेरि सधैँसम्म सम्हाल्नेछ किनकि उहाँले ख्रिस्टले पूर्ण रूपमा आधा होइन पूर्ण रूपमा उहाँले तिर्नु भएको छ र हाम्रा पाप सिन्दुरे रङका भए तापनि उहाँले धोएर सेतो पारिदिनु भएको छ प्रिय मित्र यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने म तपाईँलाई यही अनुरोध गर्न चाहन्छु कि तपाईँ र मेरो पापको क्षमा कुनै पनि पशु पक्षीको बलिले होइन तपाईँ र मेरो कुनै पनि तीर्थधामको पानीले तपाईँ नुहाएर भने त्यो तपाईँ र मेरो पाप जानेवाला छैन तपाईँ र मैले गरेको पाप परमेश्वरको विरुद्ध हो त्यसकारण तपाईँ र हाम्रो उद्धारको निम्ति परमेश्वरबाट नै हाम्रो निम्ति ती पापहरू धुनको निम्ति माध्यम ती साधन आवश्यक हुन्छ परमेश्वरसँग मिलापमा ल्याउनको निम्ति तपाईँ मलाई परमेश्वरबाट नै ती साधन जुटाउनु पर्ने हुन्छ र जो ख्रिस्ट यीशु हुनुहुन्छ उसको निम्ति तपाईँ र मैले केवल उहाँमा विश्वास गर्नुपर्ने हुन्छ आफ्नो पापलाई पश्चाताप गर्नुपर्ने हुन्छ प्रेमीहरू तपाईँ यदि परिवारको डर आफ्नो समाजको डर वा हुनुहुन्छ र ख्रिस्टमा विश्वास गर्न तपाईँ अकमकाउनु भएको छ भने म तपाईँलाई फेरि यही उत्साह दिन चाहन्छु त्योभन्दा पनि ठुलो डर सबैभन्दा अझै खतरा कुरा चाहिँ परमेश्वरको न्याय तपाईँ र ममा पर्दैछ आफ्नो परिवार आफ्नो समाजको घृणा होइन यदि हामी ख्रिस्टमा छैनौँ भने अझै सबैभन्दा ठुलो खतरा परमेश्वरको क्रोध तपाईँ र म माथि छ त्यसकारण आउनुहोस् त्यो क्रोध मेटाउनको निम्ति ख्रिस्ट यीशुमा केवल ख्रिस्ट यीशुमा विश्वास र पश्चाताप गर्नुपर्ने हुन्छ आउनुहोस् प्रार्थना गरौँ